आगमनको बारेमा, अनि अस्तिको हप्ता नै कति कुराहरू हामीले सिकिसकेका छौँ। अनि येशूको दोस्रो आगमन, यो चाहिँ ख्रिस्टको विजयी आगमन र अन्तको दिन, त्यसलाई धेरै किसिमले बाइबलमा प्रकट गरेको छ। तर अचम्मको कुरा, बाइबलमा पुरानो नियममा पनि यसको बारेमा धेरै कुरा लेखेको रहेछ। अहिले अहिले कतिचोटि मान्छेहरूले पुरानो नियम त हामीले पढ्नु पनि पर्दैन भने जस्तो विचार गर्छ, भरे पुरानो नियममा सबै वचन परमेश्वरको वचन छ नि, त्यो रहेछ। जब तपाईँले नयाँ नियम बुझ्नुहुन्छ नि, अनि पुरानो नियम आउनु थालिहाल्छ भट्टाभट्टी। त्यस कारणले यो परमेश्वरको वचनमा हामीले ध्यान दिनुपर्ने कुरा रहेछ भनेर बुझिन्छ। सर्वप्रथम म यो कुरा पढ्न चाहन्छु, यो किन हामी गर्दैछौँ। अस्ति पनि तपाईँलाई मैले पढिसकेँ यो, तर म अझै पढ्न चाहन्छु। तपाईँले अलिकति ध्यान दिएर सुन्नुहोस्। आजको विषयको उद्देश्य भनेको चाहिँ त्यस न्यायको प्रलयकारी भयानक दिन र सबै विरोधी हुनुपर्ने विरोधीहरूमाथि ख्रिस्टको अन्तिम विजय सम्बन्धमा बाइबलले कसरी वर्णन गरेको छ, र यसले हामीलाई ख्रिस्टको धार्मिकता, सार्वभौमिकता, ख्रिस्टको सार्वभौमिकता होइन, अनि ख्रिस्टको क्रोध, अनि आज जुन विषय हामी सिक्न गइरहेको छौँ नि, क्रोधित ख्रिस्ट, पहिला अनुग्रही, प्रेमी, क्षमा दिने ख्रिस्ट, अब यो जुन चाहिँ हामी प्रकाशको पुस्तक 19:11-16 हेर्छौँ नि, त्यहाँनिर जुन ख्रिस्टको येसुको बारेमा प्रकट गरिएको छ नि, त्यतिखेर चाहिँ उहाँ पुरा रिसले भरिएर आउनुहुन्छ पापीहरूप्रति, दुष्टहरूप्रति, विरोधीहरूप्रति। सो उहाँको क्रोधलाई साथै उहाँले गर्नुहुने पापको न्याय र युद्ध, त्यस कारणले आजको विषयमा त्यही हामीले सिक्छौँ, युद्धको बारेमा प्रष्ट पार्नेछ। यी बाइबल खण्डहरूबाट आउँदै गरेको न्यायको चेतावनीको रूपमा मात्र होइन, तर उहाँमा विश्वासको लागि आह्वानको रूपमा पनि हामीलाई उत्साह दियोस्। अब यो येशू प्रभु कसरी आउनु हुँदो रहेछ, अन्तको दिन के हुँदो रहेछ भनेर जान्ने मात्रै भन्दा पनि के छ भनेदेखि, उहाँमा विश्वास र उहाँमा समर्पण गर्ने आह्वान भनेको चाहिँ हामीलाई उहाँले कसरी डाक्दै हुनुहुन्छ, बोलाउँदै हुनुहुन्छ, त्यो कुरो पनि हामी बुझ्न सकौँ। साथै आउने क्रोधबाट, त्यो जुन चाहिँ येशू प्रभु अब आउने एकचोटि बादलमा आउनुहुन्छ विश्वासीहरूलाई लिनलाई, त्यसपछि यो घोडा चढेर शक्तिशाली रूपमा प्रकाश 19:11 भनेको जसरी जुन आउनुहुन्छ नि, त्यो चाहिँ तेस्रो चोटि आउनुहुन्छ, अन्तिम चोटि आउनुहुन्छ येशू प्रभु, त्यो बेलामा चाहिँ न्याय गर्न आउनुहुन्छ, त्यो कुरो हामी हेर्दैछौँ। अनि त्यो दिनको येशू प्रभुको क्रोधबाट बाँच्न आज येशू ख्रिस्ट मार्फत दिएको अनुग्रह र दयालाई अँगाल्न मद्दत गरोस्। यो विषयहरू हेरेर हामीहरू आफूलाई मात्रै होइन कि, हाम्रो माताहतका, हाम्रो सम्बन्धका, हाम्रो इष्टमित्रहरू, हाम्रो परिवारका, हाम्रो साथीहरू, हाम्रो छिमेकीहरू, कति धेरै मान्छे छन्, चाहे उनीहरू जे धर्म मानुन्, एउटा कुरा तपाईँलाई निश्चय छ कि छैन, कुनै पनि धर्मले यो क्रोधबाट उम्किने उपाय दिँदैन, येशूमै विश्वास गरेर मात्रै। तपाईँलाई त्यो थाहा छैन भने तपाईँ पनि सायद यो क्रोधबाट उम्किसकेका छैन। त्यही कारणले हामीले बाइबल पढ्नुपर्छ। अर्को उद्देश्य चाहिँ विश्वासीहरूलाई प्रभुसँग हिँड्नमा बलियो बनाउन र अरूलाई पहिलो पटक ख्रिस्टमा विश्वास गर्न प्रोत्साहन होस् भन्ने हो। त्यस कारणले ख्रिस्टमा विश्वास मानिसहरूले गर्नुपर्छ, उनीहरूलाई येशू प्रभुको बारेमा सुसमाचार सुनाउनुपर्छ भन्ने कुराको अर्जेन्सी भन्छ, अर्जेन्सी बुझ्नुहुन्छ, त्यो एकदम नभनी नहुने अर्जेन्ट कुरा हो। किनभनेदेखि येशूमा विश्वास नगरेकाहरू, उहाँबाट जीवन नपाएका, उहाँबाट पाप क्षमा नपाएकाहरूको अन्त चाहिँ आज हामीले अध्ययन गर्नेछौँ। अब यो विषयमा हेर्दै गर्दाखेरि योभन्दा अगाडि नै हामीले अध्ययन गरिसकेका छौँ। अब सर्वप्रथम म प्रकाश 19:11-16 पढ्न चाहन्छु, अनि अस्ति चाहिँ यस विषयमा धेरै कुरा हेरिसकेका छौँ अस्तिको हप्ता। अनि प्रभुको यो विजय आगमन चाहिँ तेस्रो आगमन हो। पहिलो आगमन तपाईँलाई प्रष्ट बुझ्नुहोस्, पहिलो आगमन चाहिँ येशू प्रभु बालकको रूपमा कन्यामा गर्व भएर 2000 वर्ष अगाडि मानिसहरूको पापको उद्धारकर्ता भएर आउनुभयो, र उहाँले मानिसको पापको निम्ति बलिदान भएर आफैलाई क्रुसमा मर्न दिनुभयो र मानिसहरूको पापको दण्ड तिरिदिनु भयो, पापलाई जितेर शैतानलाई जितेर मृत्युलाई जितेर गाडिएको अवस्थाबाट येसु बौरी उठ्नुभयो। अनि हामीलाई निश्चय रूपमा थाहा छ, ऐतिहासिक रूपमा कोही पनि मरेर बौरी उठेको इतिहासमा छैन, येसु प्रभु मात्र हुनुहुन्छ। अनि जो चाहिँ महिमित शरीरमा स्वर्ग जानुभयो, अनि त्यही स्वर्ग जानुभएको महिमित शरीरमा जानुभएको येसु हामीले प्रेरितको पुस्तक 1 अध्यायको 11मा पढ्दाखेरि के थाहा पाउँछौँ भने, जब उचालिनु हुँदै थियो अनि चेलाहरू र त्यतिखेर भएका विश्वासीहरू उहाँलाई हेर्दै थिए, अनि त्यहाँ स्वर्गदूतहरू देखा परे, अनि त्यहाँ भनेको कुरा के छ, अचम्म नमान, किनभने उहाँ जसरी जाँदै हुनुहुन्छ त्यसै गरी महिमामा फेरि आउनुहुन्छ। त्यसकारण त्यो आउने कुरा चाहिँ त्यसपछि, अब येसु प्रभु आउने कुरा दुईटा छ, एउटा चाहिँ ऱ्याप्चर भन्छ, त्यो चाहिँ विश्वासी जति जम्मै येसुमा भएकाहरू मण्डलीलाई चाहिँ उठाइ लैजाने। सो अहिले जब येसु त्यो ऱ्याप्चरको लागि यो बादलमा आउनुहुन्छ भने छ, अहिलेलाई यो चर्च युग भन्छ, मण्डली युग भन्छ, चर्च एज भनेर भन्छ। अहिले चाहिँ चर्च, अहिलेमा चाहिँ के छ भनेदेखि, परमेश्वरले मानिसहरूलाई धीरज भएर पर्खिराख्नु भएको छ, मान्छेहरूलाई दण्ड तुरुन्त दिनुभएको छैन, मान्छेले सुसमाचार सुनेर पश्चाताप गरेर उहाँमा जीवन पाउन सक्छ। अनि त्यो येसु पर्खिनु भएको, प्रभु पर्खिनु भएको कारणलाई मान्छेहरूले गलत प्रकारले लिइरहेछ, के विचार गरेछ भने जे गरे पनि हुँदो रहेछ, के पनि हुँदो रहेछ, त्यो होइन, त्यो कुरो बाइबलमा त्यो पनि छ। त्यसकारणले अब त्यो ऱ्याप्चर हुँदाखेरि आउनेमा चाहिँ हामी सबै उठाइन्छौँ, त्यसपछि हामी स्वर्ग जान्छौँ, यो संसारमा ट्रिबुलेसन सुरु हुन्छ 7 वर्षको, अनि त्यसको अन्त अन्तमा त्यो दुई भागमा हुन्छ, 3.5 साढे 3 वर्षको। त्यसको धेरै अरू कुरा छ, तपाईँलाई मैले त्यो सबै वर्णन गरिनँ, त्यसैले तपाईँ बाइबल पढ्नुहोस्। त्यसपछि यसको बारेमा किताबहरू पनि पाइन्छ, अन्तका दिनहरूमा धेरै किताबहरू छन्, अनि त्यो समय नहुने मान्छेलाई गाह्रो छ, तर उत्साह हुने के भन्छ, उत्सुकता हुने मान्छेहरूको लागि सबै कुरा पढ्न सकिन्छ, किनभने परमेश्वरको वचनमा उहाँको योजनामा उहाँको सबै कुराहरूमा अन्धो प्रकारले पछ्याउनु पर्दैन, हरेक कुरा क्लियर लेखेको छ, होइन? त्यसकारणले त्यसपछि त्यो 7 वर्षपछि चाहिँ संसारमा युद्ध हुन थाल्छ, एन्टी क्राइस्ट भन्छ, ख्रिस्ट विरोधी, अनि कतिवटा सेनाहरू चाहिँ यो मिडल इस्टमा, होइन, र अहिलेको इजरायलको नर्थबाट एउटा आउँछ, अनि तिनीहरू सबै एक भएर एन्टी क्राइस्टले चाहिँ त्यसलाई लिड गर्छ, अनि त्यो लडाइँ हुन्छ, गग र मेगग भन्छ। यो सबै कुरा बाइबलमा छ। अहिले जुन कुरा मिडल इस्टमा भइरहेछ नि, कहिलेकाहीँ अलिअलि शङ्ख लाग्छ कि अन्तको दिन पो आउनुलाग कि, तर यो त कसैलाई थाहा त हुँदैन, हामीले त हरेक दिन अन्तको दिन आउँदैछ भनेर तयार भएर जिउनुपर्छ। अनि तपाईँलाई मैले अस्तिको हप्ता भनेको थिएँ नि, मार्टिन लुथरले भनेको यो अन्तको दिनको बारेमा, म दुई मेरो क्यालेन्डरमा 2 दिन मात्रै छ, आज अनि त्यो अन्तको दिन, त्यो 2 दिनको लागि ऊ जिउँदैछ। आजको दिन भनेको चाहिँ हरेक दिन आजको दिन हुन्छ नि, बिहानदेखि बेलुकासम्म परमेश्वरको उपस्थितिमा के गर्नु पर्यो, त्यसपछि हामी हरेक कुरा चाहिँ त्यो दिनलाई ध्यान राखेर गर्नु पर्यो। त्यसकारणले अब यहाँनिर तपाईँलाई सरसर्ती यो पढ्न चाहन्छु, अस्तिको हप्ता हामीले हेरेको कुराहरू त्यसमा हेर्न चाहन्छौँ, अनि प्रकाशको पुस्तक 19:11-16, त्यो चाहिँ त्यो ऱ्याप्चरको बेलामा होइन कि, अब त्यसपछि संसारमा न्याय गर्न आउनुहुन्छ, अनि त्यो बेलामा चाहिँ सेतो घोडामा आउनुहुन्छ, अनि त्यो बेलामा चाहिँ जतिजना मान्छेहरू चाहिँ उहाँमा विश्वास गरेर स्वर्ग लगिएका छन् उनीहरू पनि सेतो घोडामा मलमलको चम्किलो लुगा लगाएर उहाँको पछि पछि उहाँको सेनाको रूपमा आउँछ। बाइबलमा यो कुराहरू सबै छन्, बाइबलमा भएको कुरा म भन्दैछु तपाईँलाई। त्यसकारणले त्यो कस्तो अचम्मको कुरा हो, तपाईँलाई कस्तो लाग्छ, तपाईँलाई त्यो दिन येसु सँगसँगै आउने ठिक लाग्छ कि संसारमा उहाँको दण्डमा हुने ठिक लाग्छ? त्यो सबै कुरा तपाईँ र म आफै चुन्ने हो, उहाँले त तयार गर्नुभएको छ, तर हामीले नै चुन्नुपर्छ नि। अब हुन्छ, यसलाई हामी सुरु गर्छौँ, अनि यसमा 4 पोइन्ट हामीले हेर्छौँ। पहिलो पोइन्ट चाहिँ प्रकाशको 19:11मा ख्रिस्ट आउँदै गर्नुहुँदा उहाँ चाहिँ कस्तो प्रकारले आउनुहुन्छ, उहाँको त्यो आउँदाखेरि उहाँको महिमा, उहाँको शक्ति, उहाँको सबै कुरा, त्यो त्यसको बारेमा वर्णन गरिएको छ यहाँनिर 11मा। त्यो कुरा 11 पदमा छ, मैले स्वर्ग खोलिएको देखेँ अनि हेर एउटा सेतो घोडा, अनि त्यसमाथि बस्नुहुने चाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ, अनि उहाँले धार्मिकतामा इन्साफ र युद्ध गर्नुहुन्छ। देख्नुभयो, इन्साफ गर्न र युद्ध गर्न आउनुभयो, अनि त्यसकारण भनिन्छ त्यस बेलामा जब घोडाचढेर सेतो घोडाचढेर उहाँ आउनुहुन्छ नि, अब त्यहाँ दया गर्न आउनुहुन्न, निष्पक्ष न्यायाधीशको रूपमा आउनुहुन्छ। जसको जीवनमा पाप छ भनेदेखि कोही उम्किँदैन। त्यही कारण यो कुरो सत्य हो, परमेश्वरको वचनमा लेखेको छ। सो दोस्रो कुरा चाहिँ बाह्र पदमा हामी हेर्छौँ। बाह्र पदमा के छ यहाँ? बाह्र पदमा चाहिँ उहाँका आँखा आगोका ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। त्यो चाहिँ दोस्रो कुरा चाहिँ यहाँ के छ भने 19:12 प्रभु आउनुहुँदा उहाँको अधिकार, उहाँको यसले चाहिँ उहाँको अधिकार, उहाँको शक्ति, उहाँको अङ्ग्रेजीमा चाहिँ सभरनिटी भन्छ, सभरेन भन्छ, आफैमा शक्तिशाली, उहाँलाई कसैले केही भन्दैन, उहाँले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ, जे गर्नुपर्छ त्यो सबै थाहा छ उहाँलाई, कसैले उहाँलाई केही पनि भन्नु, अन्तिम र सुरुको सबै बोल्ने उहाँ हुनुहुन्छ। त्यसकारण उहाँ जुन मुकुटको कुरा छ नि, धेरै मुकुट, एउटा मात्रै होइन भनेको चाहिँ सबै कुरापट्टि उहाँको अधिकार हुन्छ। यो कुरा चाहिँ उहाँको आउँदाखेरिको, त्यस कारणले उहाँले जे गर्न चाहनुहुन्छ त्यो उहाँले गर्न सक्नुहुन्छ। सबै कुरा जस्तो छ त्यस्तै देख्नुहुन्छ, किनभने उहाँको के भन्छ यहाँ, उहाँका आँखा आगोको ज्वाला जस्ता थिएको मतलब के छ? कुनै पनि मान्छेको हृदय भित्र र बाहिर सब उहाँलाई थाहा छ। अहिले त के हुन्छ, तपाईँ र म कोही मान्छेलाई भेट्यौँ भनेदेखि, अब सबै मान्छे एकै किसिम त हुँदैन, कति मान्छेहरू कस्तो हुन्छ, धेरै जस्तो विश्वासमा नभएका मान्छेहरू, अहिलेको नेपालको राजनीति हेऱ्यो भने अचम्म लाग्छ नि, होइन? तपाईँ बुझ्नुहुन्छ, मनभित्र के छ थाहा छैन, बाहिर अर्कै छ, होइन? त्यस कारण हामी कतिचोटि विश्वासीहरूकै बिचमा पनि भित्र र बाहिर एकअर्कालाई चिन्न सक्दैनौँ, किन हामीले तपाईँले म जे छ त्यही मैले भन्ने गरेँ भने तपाईँले चिन्नुहुने हो नि त, मैले ती कुराहरूलाई गुप्त राखेँ भने त चिन्नुहुन्न नि। तर परमेश्वरका जनहरूमा चाहिँ ट्रान्सपरेन्सी हुनुपर्छ, तपाईँ ट्रान्सपरेन्सी बुझ्नुहुन्छ। तर येशू प्रभु आउँदाखेरि चाहिँ सबै कुरा जस्तो छ उहाँले त्यही देख्नुहुन्छ, उहाँ को कसैले छेक्न सक्दैन, किनभने उहाँको आगोको ज्वाला जस्तो आँखाले सबै त्यो के भन्छ त्यो एक्सरेको मिसिन भन्दा गहिरो सबै कुरा उहाँबाट छिपेको हुँदैन। अब तेस्रो पोइन्ट चाहिँ हामीले 13मा, अनि त्यो 13को करिब करिब मैले सुरु सुरु झन्झनै अन्त गरेको छु लास्ट टाइम, अनि 14, 15, 16 पद आज हेर्नेछौँ। 13मा के छ, उहाँले रगतमा चोबलिएको पोसाक पहिरिनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। अनि यो पनि एकदमै महत्त्वपूर्ण कुरा छ, अनि रगतको येशु प्रभुको क्रोधबारे यहाँनिर उहाँको नाउँ चाहिँ उहाँले चाहिँ रगतको पोसाक पहिरनु भएको थियो, उहाँको नाउँ परमेश्वरको वचन थियो। यो परमेश्वरको वचन उहाँको नाउँ भन्ने बित्तिकै के एउटा कुरा थाहा हुन्छ भनेदेखि, उहाँ चाहिँ परमेश्वर कस्तो हुनुहुन्छ त्यही रूपमा हुनुहुन्छ। परमेश्वरको वचन उहाँ हुनुहुन्थ्यो भनेको मतलब चाहिँ परमेश्वरको प्रकटीकरण उहाँ हुन्छ, परमेश्वरको प्रकाश उहाँबाट आउँछ। उहाँले न्याय गर्दा परमेश्वरको न्याय गर्नुहुन्छ, उहाँले प्रेम गर्दा क्षमा दिँदा हरेक कुरा उहाँले जे गर्नुहुन्छ परमेश्वरको गर्नुहुन्छ, किनभने उहाँ वचन हुनुहुन्छ। त्यस कारणले यहाँ रातो पोसाक पहिरनु हुने जुन उहाँलाई त्यो रातो, रातोको मतलब के छ त्यो अस्तिको हप्ता अलिकति तपाईँलाई मैले हेरेको थिएँ, रातोको मतलब चाहिँ वास्तवमा त्यो उहाँलाई विश्वास नगर्नेहरू जसलाई उहाँले दण्ड दिन आउनुहुन्छ, सबैलाई नाश गर्नुहुन्छ, तिनीहरूको रगत लागेको त्यो त्यो कुरा छ, त्यो कुरा हामीले अस्ति अलिकति हेरेको थियौँ। सो उहाँलाई स्वीकार नगर्नेहरूलाई उहाँले काचा कुचुक पारेर खिच्नुहुन्छ भनेर बाइबलमा लेखेको छ, अनि त्यही किचिएको रगतबाट उहाँको वस्त्र चाहिँ त्यसको रगतको छिड्काले रातो हुन्छ, रगतको छिड्काले उहाँको वस्त्र रातो हुन्छ। अनि येशू प्रभु एउटा मार्ने राजाको रूपमा, किलिङ किङ, एकदमै शक्तिशाली, किनभने अब अरू किसिमको लडाइँमा के हुन्छ, उहाँ युद्ध गर्न आउनुहुन्छ, तरवार लिएर आउनुहुन्छ, त्यो सबै कुरा बाइबलमा छ, तर येशू प्रभुको लडाइँ फरक छ। उहाँको लडाइँ उहाँद्वारा, उहाँले जे सोच्यो, जे भन्यो, जे गर्यो, त्यो सब भस्म हुन्छ, भस्म हुन्छ। अब यो संसारको लडाइँमा के हुन्छ, उहाँ चाहिँ मुख्य क्याप्टेन भयो भनेदेखि उहाँ त पछाडि बस्ने हो नि, सिपाहीलाई अगाडि राख्ने हो, त्यसपछि अरू कमान्डरहरू राख्ने हो, अनि कति सिपाहीहरू मर्छन्, कसले जित्छ थाहा हुँदैन, होइन? आफूसँग सबै कुरा ठिक छ भने जित्न पनि सकेला, तर येसुको लडाइँ त्यस्तो होइन। उहाँ त विजयी भएर आउनुहुन्छ, उहाँ त शक्तिशाली भएर आउनुहुन्छ, उहाँले जे यो वास्तवमा हुनेवाला छ, बुझ्नुहुन्छ? त्यस कारणले हामीले यो प्रभुको वचनबाट सिक्दैछौँ, सबै दुष्ट काम गर्नेहरूलाई उहाँ दण्ड दिनुहुन्छ। अनि पावलले थेस्लोनिकी 2 थेस्लोनिकी 1:7, अस्तिको हप्ता पनि मैले तपाईँलाई पढेको थिएँ, र मैले यो 14, 15, 16 पढ्छु भनेको थिएँ, तपाईँ आफै पढ्न सक्नुहुन्छ। अनि तपाईँलाई मैले 2 थेस्लोनिकी 1:7 पढ्छु, अनि पावलले यहाँनिर यही कुरालाई भनेका छन्, तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ, यो तब हुन्छ जब प्रभु येशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुन्छ। यो येशुको तेस्रो आगमनको कुरा हो। बादलमा आउँदाखेरि सन्तहरू, उहाँका विश्वासीहरू चर्चलाई लानुहुन्छ, संसारको मान्छेहरू त अझ भ्रष्ट भएर जान्छन्, एन्टिक्राइस्ट, 7 वर्षसम्म सङ्कष्ट, तर जब उहाँ सेतो घोडामा आउनुहुन्छ नि, त्यसपछि चाहिँ दुष्टलाई नाश गर्न आउनुहुन्छ, अनि शक्तिशाली रूपमा उहाँ आउनुहुन्छ, अनि बल्दो आगो जस्तो, अनि उहाँ जहाँ जहाँ पर्नुहुन्छ त्यहाँ सबै भस्म हुन्छ। त्यसले यो दिनको वर्णन पावलले प्रेरितले यसरी गर्दछन्। अनि त्यो स्वर्गदूतको कुरा गर्दाखेरि चाहिँ तपाईँले अहिले हामी प्रकाशमा पढ्यौँ भनेदेखि तपाईँलाई 14, 15 पनि पढ्छु, स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरी सेता घोडाहरूमा चढेर उहाँको पछि पछि लागे। यो सेनाहरूको बारेमा चाहिँ सन्तहरू, धार्मिकतामा जिउनेहरू, संसारमा धार्मिकताको काम गरेर आफ्नो ज्यान दिएकाहरू जो स्वर्गमा बचाइन्छन्, उनीहरू ऱ्याप्चरमा चाहिँ उठाइन्छन्, स्वर्गमा प्रभुसँग हुन्छन्, तिनीहरू सेतो घोडा चढेर उहाँको पछि पछि सेनाको रूपमा आउँछन्। त्यो कुरा यहाँ लेखिएको छ, 15 पनि म पढ्छु, अनि जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरबार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ, सर्वशक्तिमान परमेश्वरका क्रोधको के भन्छ यहाँ दाख, क्रोधको चाहिँ दाखकुण्ड उहाँले खुल्चनुहुन्छ। अनि वास्तवमा यो 15 को अर्को अनुवादमा चाहिँ यहाँ के छ भने, क्रोधको बारेमा सर्वशक्तिमान परमेश्वरको भयानक रिस, अनि अङ्ग्रेजीमा चाहिँ ग्रिकमा चाहिँ यो भयानक भन्ने शब्द पनि थप्या रहेछ क्या, भयानक रिस र क्रोध भनेपछि त्यतिखेर उहाँ जो आउनुहुन्छ नि। त्यस कारण मान्छेले जब दुष्ट काम गर्छ नि, पाप गर्छ नि, गलत काम गर्छ नि, हामीले त केही झैँ लाग्दैन नि, किनभने मान्छेले त थाहा पाउँदैन, तर परमेश्वर पापप्रति क्रोधित हुनुहुन्छ भन्ने कुरा चाहिँ रोमी 1:18-20 तपाईँले पढ्न सक्नुहुन्छ। तर उहाँ त क्रोधित भएर आउने हुने रहेछ, त्यतिखेर अनुग्रह र मर्सी भनेको चाहिँ कृपामा आउनुहुन्न नि, अनि त्यो मद्द कुल्चेको जस्तै किल्ची मिल्ची गर्नुहुन्छ। 16 पद, उहाँका पोसाक र तिग्रामा राजाहरूका राजा र प्रभुहरूको प्रभु अङ्कित अथवा त्यो लेखिएको छ, यो कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। त्यस कारण 2 थिस्सलुनीकी 1:8 हामी पढ्नेछौँ, यहाँ पावलले के भन्छ, परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रो प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। त्यो बेलामा दिने दण्ड भनेको चाहिँ नाश गर्नुहुन्छ, सखा पार्नुहुन्छ, काचाकुचुक गर्नुहुन्छ, अनि त्यही बेलामा उहाँले ती सम्पूर्ण जसले विश्वास गरेर उद्धार पाएको छैनन्, नयाँ जन्म पाएको छैनन्, तिनीहरूलाई आगोको भट्टीमा फालिदिनुहुन्छ। थाहा छ तपाईँलाई, त्यसपछि 1,000 वर्षको येशु प्रभुको राज्यमा त्यो उहाँ सँगसँगै आएका तपाईँ र म जो विश्वासीहरू हुन्छौँ, त्यो बेलामा चाहिँ यस संसारमा चाहिँ उहाँको राज्य हुन्छ। त्यस कारण त्यो कुरो बाइबलमा लेखिएको छ, परमेश्वरलाई नचिन्नेहरू, हाम्रो प्रभु येशु ख्रिस्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला लिनुहुनेछ, उहाँको दण्डबाट एकजना पनि उम्कन सक्ने छैनन्। त्यही कारणले प्रियहरू, तपाईँ र म सुसमाचारको कुरा गर्छौँ नि, यो रोमान्टिक कुरा है, स्वर्ग जाने यताउता, अनि स्वर्ग नगए पनि ठिकै छ, हामी यति ख्याल ख्यालले लिन्छौँ, परमेश्वरले यति ठुलो योगदान बलिदान गर्नुभयो, यति ठुलो मूल्य चुकाउनु भयो, यशुप्रभुले यत्रो बलिदानको काम गर्नुभयो, अनि अहिले हामीलाई यो सुसमाचारको बारेमा बाइबलमा यति धेरै कुरा छ, तर हामी त्यति सिरियसली लिँदैनौँ। त्यही हो हाम्रो प्रार्थना कि परमेश्वरको अनुग्रह हामीमा होस् ताकि हामी यस कुराहरूमा सिरियस हुन सकौँ। अनि यहाँनिर दोस्रो थिस्लोनिकी 1:9 के छ, तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। त्यो येशूलाई मुक्ति नपाएका, उहाँबाट मुक्ति नपाएका, उहाँलाई प्रभु नभनेका अन्य धर्म मान्ने एकदम उनीहरू त धार्मिकतामा त सबैभन्दा ठुलो मान्छे पण्डित पनि होला, तर येशूलाई मुक्ति, येशूमा विश्वास नगरेकाहरू उहाँको महिमाबाट अलग हुने दण्ड पाउनेछन्, उहाँको उपस्थितिबाट होइन, उहाँको शक्तिको महिमाबाट। अर्को कुरा, अनन्त विनाशको दण्ड भनेको चाहिँ कस्तो हो? बाइबलमा के लेखा छ? त्यो अनन्त आगोको कुण्ड भनिन्छ, त्यहाँ गन्धक र आगो बलिराखेको हुन्छ, त्यहाँ दारा किटाइ हुन्छ, त्यहाँ किरा मर्दैन, त्यहाँ आगो मर्दैन, त्यहाँ तिर्खा मेट्दैन। त्यो ठाउँमा परमेश्वरले कसैलाई पठाउन चाहनुहुन्न, तर को जान्छ? आफै रोजेर जान्छ। त्यही कारण यो सिरियस कुरा छ प्रियहरू। त्यही कारण तपाईँ र म मण्डलीमा एउटा असल परमेश्वरको दासको रूपमा एकअर्कालाई प्रेम गरेर परमेश्वरको महिमामा जिउने, मानिसहरूको अगाडि गवाही बन्ने यो मौका छ, तर ख्याल ख्याल पनि गर्न सक्छ। चर्च जाँदैमा सबै मान्छेले मुक्ति नपाएको पनि हुनसक्छ, तर प्रभु येशूको वचनलाई हामीले कसरी लिइराखेका छौँ? त्यस कारण यो कुरो यहाँ प्रष्ट लेखेको छ, यो अवस्था भनेको स्वर्गबाट निस्किआएको आगोको डल्लो जस्तो पृथ्वीमा पर्नेछ। मानिलिउँ एकदम बलेको डल्लो भकुन्डो जस्तो छ, त्यो पृथ्वीमा पर्नेछ, त्यो जता पल्ट्यो त्यतै त्यसले भस्म गर्नेछ। प्रियहरू, पापमा रहेकाहरूको दिन राम्रो छैन। बाइबलमा वास्तवमा येशु प्रभुले नै त्यसको त्यो दिन त बरु यस्तो मान्छेलाई चाहिँ सजिलो हुन्छ भनेर भन्नुभएको छ, होइन? त्यस कारण त्यो सिरियस कुरा हो। सबै संसारिक दुष्टता, झुट, पाखण्डी, भ्रष्ट सोच भएका, लोभी, मूर्ति पूजा गर्ने जसले ख्रिस्टमा विश्वास गरेका छैनन् उहाँबाट पश्चातापद्वारा पाप क्षमाको अनुभव गरेका छैनन् सबै भस्म पारिन्छन् प्रियहरू। त्यसकारण तपाईँ र म होला, हामी पर्फेक्ट छैनौँ होला, हामीमा कहिलेकाहीँ समस्या छ होला, तर हाम्रो हृदय साँच्ची प्रभुमा छ भनेदेखि चाहिँ परमेश्वरले हामीलाई बिस्तार बिस्तारो उहाँको पुत्रको रूपमा, येसुको स्वरूपमा बदल्दै जानुहुन्छ। परमेश्वरको अनुग्रहद्वारा नै हामी सबै कुरा गर्न सक्छौँ। त्यसकारणले यो कुरालाई यसैयाले पनि वर्णन गरेका छन्। यसैयाले अस्तिको हप्ता पनि मैले अलिकति यसको बारेमा तपाईँलाई भनिसकेको छु, जुन चाहिँ उत्पत्तिको पुस्तकमा के भन्छ, प्रकाशमा हामीले जुन हेरेका छौँ 19 अध्याय के भन्छ, प्रेरित युहन्नाले देखेको दर्शनबाट लेखिएको कुरा, तपाईँले यसैयाले देखेको कुरा त त्यही कुरामा त यहाँ दोहोरिन्छ। तपाईँलाई मैले यो पढ्न चाहन्छु, यसैया वास्तवमा 63:1-4 तपाईँले हेर्नुभयो भने यहाँ के छ, सदोमबाट बज्राबाट टाढा रातो रङले रङ्गाएका वस्त्र सहित आउनुहुने को हो? अब अघि भर्खर हामीले के पढेको थियौँ, उहाँ चाहिँ रगतमा चोपलिएको वस्त्र लगाएर आउनुहुन्छ, अनि त्यो चाहिँ 700, त्यो चाहिँ येशु प्रभु संसारमा जन्मिएको 2000 वर्ष अगाडितिर, होइन? अनि त्यही बेलामा प्रेरित युहन्नाद्वारा यो दर्शन गरेर लेखियो, तर त्यो लेख्नुभन्दा कमसेकम 750 वर्ष अगाडि यसैयाले यो दर्शन देखेर लेख्छ, वस्त्रसित आउनुहुने को हो? रबाफिलो वस्त्र र आफ्नो शक्तिको बढपनमा आउँदै गर्नुहुने को हो? यहाँ प्रश्न र उत्तरबाट कुरा गरिएको छ, अनि त्यसको उत्तर चाहिँ को आउनुहुन्छ भन्दा चाहिँ धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थ्य म हुँ भनेर कसले भनेको? येशू प्रभु। बाइबलमा म हुँ भन्ने चाहिँ परमेश्वर हुनुहुन्छ, सर्वशक्तिमान। त्यस कारणले यहाँ यसरी वर्णन गरिएको छ। अर्को चाहिँ प्रश्न र उत्तरमा यसरी तपाईँले यहाँ देख्नुहुन्छ। त्यसैले पहिलो एक पदको चाहिँ 2 प्रश्न छ, एक पदको अन्तिममा त्यसको उत्तर तपाईँले देख्नुभयो, होइन? अनि यसको उत्तर 1 पदको अन्तिममा तपाईँले देख्नुभयो, अनि त्यसपछि 2 पद हेऱ्यो भनेदेखि तपाईँले यसैया 63:2 किन तपाईँको पोसाक दाग कुण्डमा पेल्नेहरूको जस्तै रातो छ। यो तपाईँलाई अलिकति पुरानो नियमको बेलामा, यो बाइबल लेखिएको बेलामा, यो दाग कुण्डको कुरा गर्दै गर्दा चाहिँ त्यहाँ त धेरै दाग भनेको चाहिँ अङ्गुरहरू होइन, अङ्गुरको चाहिँ दाग रस बनाउँथ्यो नि त। दाग रस बनाउनलाई अङ्गुरहरू टिपेर के गर्थ्यो, एउटा ठुलो कुण्डमा हाल्थ्यो अनि मान्छे जुत्ता सुत्ता फुकालेर सफा गरेर त्यहाँ गएर कुल्चिन्थ्यो। अहिले यस्तो मिसिन त थिएन। अनि त्यो कुल्चिँदाखेरि के हुन्छ त, त्यहाँ त अब कति गहिरो पनि हुन्थ्यो होला, अनि पुरा जिउभरि त्यो 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 अङ्गुरको रस पर्छ, मान्छे त रातै हुन्छ नि त। त्यो दर्शन, त्यो पिक्चर देखेको छ, त्यो पिक्चर प्रयोग गरेर येशु प्रभुको दोस्रो आगमनमा उहाँले नाश गर्नु हुँदाखेरि ती पापीहरूको, ती दुष्टहरूको, ती येशुमा विश्वास नगर्नेहरूको रगत उहाँको शरीरमा लाग्छ, त्यो कुराको पिक्चर यहाँ देखिएको छ। तपाईँले यो विचार गर्नुपर्छ। सो तपाईँको पोसाक दास कुण्डमा पेलेहरूको जस्तो किन छ? अनि त्यसको उत्तर चाहिँ तपाईँले 3 पदमा हेर्नुभयो भने के छ, मैले एक्लै दागकुण्ड पेले, जातिहरूमध्ये कोही पनि मसित थिएन, मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे, तिनीहरूको जीवन रगत, जीवन रक्त, लाइफ ब्लड भन्छ, मेरो पोसाकमा छ्यापियो र मेरो सबै वस्त्र रगतले रगतै रगत भयो। त्यो चाहिँ येशु प्रभुले युद्ध गर्नुहुने, उहाँले सम्पूर्णलाई नाश गर्नुहुने बेलामा भएको कुरा हो। त्यस कारणले यो कुरा हामी यहाँनिर प्रष्ट बुझ्दछौँ। यसरी जो रगतमा चोपिएको वस्त्रमा आउँदै हुनुहुन्छ, उहाँले नै पृथ्वीका सबै पापीहरूलाई काच्याकुचुक पारेर नाश गर्नुहुन्छ अनि त्यसको रगत उहाँको वस्त्रमा लाग्छ। प्रभुको आज्ञा नमान्ने, उहाँलाई इन्कार गर्ने, आफ्नो स्वार्थमा जिउने हरूप्रति उहाँ क्रोधले भरिएर आउनुहुनेछ अनि यस संसारमा उहाँबाट क्षमा नपाएका सबै उहाँको क्रोधमा नाश हुनेछन्। 4 पदमा हामी हेर्दाखेरि 63, यसैया 63 मा, किनकि बदला लिने दिन मेरो मनमा थियो, त्यो क्रोधमा आउँदाखेरि उहाँ बदला लिने दिन। अहिले तपाईँ र म यो संसारमा छौँ, यहाँ संसारमा पाप छ, मान्छेहरू दुष्ट छन्, एकदम खराबी बढेको छ, तर बदला किन आएको छैन? किनभने परमेश्वरको अनुग्रहले, उहाँको कृपाले यो येशुको आगमनलाई थुनिराखेको छ, छेकिराखेको छ अनि मेरो उद्धारको वर्ष आएको छ। यहाँनिर येशु के यसैमा परमेश्वरको वचनमा भनिएको छ अनि अनि त्यसको त्यसपछि 6 पदमा एकचोटि यसैया 53 मा के छ, मेरो रिसमा मैले जाति जातिहरूलाई कुल्चे, मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ र मैले तिनीहरूको जीवन रक्त भुइँमा खनाइदिएँ। यो त्यो न्यायको बेलामा यसैले देखेको दर्शन हो होइन, त्यो जीवन रगत, हरेक व्यक्तिको रगत त्यहाँ भुइँमा खनाइन्छ, रगत बगाइन्छ। येशु प्रभुको दण्ड जो उहाँ नाश गर्न आउनुहुन्छ, उहाँ शक्तिशाली भएर आउनुहुन्छ, हामी यस्तो शक्तिशाली प्रभुमा हाम्रो विश्वासलाई साहस गरेर उहाँमा भरोसा गरेर जिउनुपर्छ। आआफ्नो विश्वासमा हामी सधैँ खडा हुन सक्नुपर्छ किनभने तपाईँ र मैले विश्वास गरेको प्रभु चाहिँ जे पनि ठिक छ त्यस्तो होइन, उहाँ पक्का सत्य पछ्याउने हुनुहुन्छ। उहाँले हामीलाई बचाउनु भएको छ, उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ अनि उहाँले प्रतिज्ञा गर्नुभएको छ। तपाईँले पढ्नुहुन्छ नि त्यो महान आज्ञामा मत्ती 28 मा, युगको अन्तसम्म म तिमीहरूसँग छु। अर्को ठाउँमा बाइबलमा लेखेको छ, म तिमीहरूलाई छोड्दिनँ, कहिल्यै त्याग्दिनँ। धेरै कुराहरू बाइबलमा तपाईँले पाउनुहुन्छ। येशु प्रभुले प्रार्थना गर्दै गर्नुभएको, उहाँ स्वर्ग जानुभन्दा अगाडि तपाईँले देख्नुहुन्छ योहन्न 17 अध्यायमा कति कुराहरू प्रार्थना गर्नुभएको छ ती विश्वास गर्नेहरूको, तपाईँ र मेरो लागि होइन। सो सत्यतामा उहाँप्रतिको सम्मान हामीले राख्नुपर्छ कायम, हामी जहिले पनि सत्यताको पछि लाग्नुपर्छ। कहिलेकाहीँ के हुन्छ भने यो संसारको टन्टा र संसारको अभिलाषाले अलिअलि बाङ्गे बिङ्गे गरेपछि काम लाग्ने मान्छे आफ्नो बनाउने, काम नलाग्ने मान्छेलाई वास्ता नगर्ने, कसरी फाइदा लिने अलिकति खाटाखुटु गर्ने, यो सबै चाल संसारिक हो, प्रियहरू हो। तपाईँहरू म परमेश्वरको भएपछि संसारबाट हामी स्वतन्त्र भइसक्यौँ, हामी त सत्यवादी, हाम्रो प्रभु किन हामीलाई जे खाँचो छ नि हामीले मेहनत गर्छौँ, परमेश्वरमा भरोसा गर्छौँ, उहाँले सबै कुरा जुटाउनुहुन्छ। हामी यो प्रभु येसुमा विश्वास गर्छौँ, उहाँको प्रचार गर्छौँ, किनभने उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ, उहाँ अनुग्रही हुनुहुन्छ, तपाईँ र मेरो प्रभु हुनुहुन्छ। तर पहिलो कुरा, तपाईँ र मैले उहाँलाई प्रभु बनाउनु पर्छ। पापीहरू क्रोधमा हुनुभएको परमेश्वरको हातमा पर्नेछन्। कति डरलाग्दो कुरा हो! उहाँ पवित्र 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 हुनुहुन्छ। यो पवित्र तिनचोटि भएपछि के हुन्छ? पवित्र भनेको चाहिँ सबै कुराभन्दा अलग, त्यहाँ कुनै खोट छैन। त्यसलाई तिनचोटि भनेपछि के हुन्छ? त्यो त्योभन्दा पनि उत्तम, बुझ्नुहुन्छ? त्यो परमेश्वर हुनुहुन्छ। त्यसैले हामीलाई के छ? उहाँको सम्बन्धमा आउँदा हामी पनि पवित्र हुनुपर्छ। त्यो पवित्रताको कसरी आउँछ भन्ने कुरा सबै बाइबलमा हामी सिक्छौँ। अनि अपवित्रताको सामुबाट कहिले पनि पवित्र परमेश्वरको अगाडि अपवित्रता रहनु सक्दैन, भस्म हुन्छ, परमेश्वरको उपस्थितिमा भस्म हुन्छ। त्यसैले प्रकाश 19:13 उहाँको नाम परमेश्वरको वचन हो भनेर जुन भनिएको छ, त्यसको मतलब चाहिँ उहाँ नै मानिसहरूको निम्ति परमेश्वरको सम्बन्धमा पूर्ण प्रकाशको रूपमा हुनुहुन्छ। परमेश्वरको सम्बन्धमा उहाँले के गर्नुहुन्छ, उहाँको योजना के, उहाँको इच्छा के, उहाँमा हामीले कसरी जिउने, यो सबै कुरा चाहिँ येशु प्रभु हुनुहुन्छ, किनभने उहाँ परमेश्वरको वचन हुनुहुन्छ। वास्तवमा योहन्ना 1:1 नै के छ? आदिमा वचन, वचन परमेश्वरसँग, वचनै परमेश्वर, अनि त्यो वचन चाहिँ हामीलाई थाहा छ, वचन चाहिँ येशु प्रभु हुनुहुन्छ। त्यसको मतलब त्यो, त्यसरी हामीले बुझ्नुपर्छ, होइन? अनि परमेश्वरको वचन थियो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यसैले अर्को अर्को चाहिँ हामी परमेश्वरको सम्बन्धमा पूर्ण प्रकाश उहाँले दिनुहुन्छ। अर्को चाहिँ यो कलसीमा छ नि, कलसी 1:15 के छ? उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। यो ज्येष्ठ भन्ने शब्द चाहिँ हाम्रो नेपाली भाषामा विचार गर्दाखेरि चाहिँ उहाँ पनि हामी जस्तै, तर उहाँ चाहिँ जेठो भन्ने अर्थ बुझ्छौँ, त्यो होइन। सबैभन्दा अगाडि हुनुहुन्छ भन्न खोजे हो खासमा। उहाँ अगाडि हुनुहुन्छ, उहाँको त न सुरु छ न अन्त छ। तपाईँ र म पछि सृष्टि भएका हौँ, तर उहाँ चाहिँ सबभन्दा पहिला हुनुहुन्छ जसलाई हामीले पछ्याउनु पर्छ। त्यसैले यो ज्येष्ठ भन्ने शब्दले पनि कतिचोटि मान्छेले राम्रोसँग बुझ्दैन। येशु परमेश्वर पिताको सबै कुराको प्रकाश हुनुहुन्छ, अनि उहाँ चाहिँ पहिलोचोटि आउँदाखेरि कृपा भनेको थाहा छ तपाईँलाई, कृपा, अनुग्रह, प्रेम, दया, क्षमा, सहनशील भएर आउनुभयो, विनम्र भएर आउनुभयो, गाईको गोठमा जन्मिनुभयो, कोमल हृदयको भएर आउनुभयो। तर अहिले परमेश्वरको क्रोध भएर आउँदै हुनुहुन्छ। त्यस दिन उहाँ संसार परमेश्वरको भयानक दण्डमा पर्ने अवस्था, किनभने उहाँले समय प्रशस्त दिनुभएको छ परमेश्वरको प्रेममा, उहाँतिर फर्कन, भ्रष्टतालाई, खराबीलाई, झुटलाई, लोभलाई, ईर्ष्यालाई, डाहालाई त्याग्नलाई, घमण्डलाई र परमेश्वरमा जानलाई। तर हामीले मौकामा यो गर्न सकेनौँ भने हामी यो दण्डबाट उम्किन सक्दैनौँ नि। त्यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यसैले एकजना अमेरिकन जागृति प्रचारक है, कसैले नाम सुनेको छ कि छैन, जोनाथन एडवर्ड, म चाहिँ पहिल्यैदेखि धेरै किताबहरू पढेको छु मैले जोनाथन एडवर्डको बारेमा, ऊ बेलामा योभन्दा 40 वर्ष अगाडि नै मैले सुनेर सिकेर पढेको कुरा हो। तपाईँ कतिजनाले सिक्नु, त्यही भएर बाइबल के अरे किताबहरू पनि पढ्ने गरोस्, क्रिस्चियन किताबहरू, बायोग्राफीहरू सबै पसलहरूमा पाइन्छ। जोनाथन एडवर्ड चाहिँ 1741 1703 जन्मेको, 1758 चाहिँ उनको मृत्यु भयो। 1741 उनी चाहिँ अमेरिकामा एउटा जागृतिको प्रचार गर्ने प्रचारक, इभान्जेलिस्ट थिए। अनि उनले चाहिँ जहिले पनि एउटा एकदमै फेमस सर्मन उनले प्रचार गर्थे, त्यो चाहिँ सिनर्स इन द एङ्ग्री ह्यान्ड अफ, सिनर्स इन द ह्यान्ड अफ एन एङ्ग्री गड, भनेको चाहिँ एउटा क्रोधित, रिसले भरिएको परमेश्वरको हातमा पापीहरू के हुन्छ, कुचिन्छ। त्यो दिन उहाँले लभ गर्नुहुँदैन, प्रेम गर्नुहुँदैन, बुझ्नुहुन्छ? त्यो बुझ्नु पऱ्यो हामीले, त्यही कुरा हामीले भन्नु पऱ्यो, किनभने मान्छेले चाहिँ प्रस्ताव गर्नु पऱ्यो, परमेश्वरमा फर्किनु पऱ्यो, त्यही कुरा हो। त्यसैले उनले चाहिँ जहिले पनि धेरै उदाहरणहरू दिएर प्रचार गर्थे अरे, होइन? अनि त्यो बेलामा चाहिँ अमेरिकामा चाहिँ माइनिङहरू धेरै जस्तो ठाउँमा चाहिँ सुनको, गोल्डको माइनिङ, कोइलाको माइनिङ, अनि धेरै मान्छेहरू माइनमा काम गर्न जान्थे। अनि अब अहिलेको जस्तो रोड अहिलेको जस्तो थिएन नि त। त्यो बेलामा एउटा कुरा के थियो भने रेलहरू थियो, गाडी पनि थिएन। अनि उनले चाहिँ त्यो छुट्ने बेलामा गएर प्रचार गर्न थालेपछि सबै मान्छेहरू त्यो त्यो कामबाट छुटेर निस्के बेलामा उसबाट सुन्थे। अनि त्यसरी कति धेरै मान्छेले विश्वास गर्थे। एउटा जमानामा अमेरिकामा चर्च बनाइदिएपछि सबै चर्च भरिन्थ्यो, कसैले सुसमाचार सुनाउनु नि जानु पर्दैन थियो। त्यसैले अमेरिकालाई क्रिस्चियन देश भनेर भनिएको थियो। वास्तवमा कति कुरा क्रिस्चियन छ, तर यो क्रिस्चियनै देश भन्ने अहिले त टोटली फरक छ। त्यस कारणले तपाईँलाई त्यो त्यो अर्को विचारतिर लानु। उनले चाहिँ के गर्थ्यो भने धेरै उदाहरणहरू दिन्थे, र उनले चाहिँ उनको एउटा चित्रण, उनको एउटा उदाहरण चाहिँ के थियो भनेदेखि, त्यो चाहिँ उनले के भन्थे भनेदेखि, स्वर्गबाट बग्ने क्रोधको नदी भनेर उनले उदाहरण दिन्थे। स्वर्गबाट अनुग्रहको नदी पनि बग्यो बाइबलमा। वास्तवमा त्यो नदीको, जीवनको नदीको कुरा पनि छ, जो येशु प्रभुबाट, अनुग्रह परमेश्वरबाट आउँछ। तर त्यो त्यो अन्तिमचोटि येशु आउँदाखेरि चाहिँ त्यो क्रोधको नदी आउँछ। उनले त्यो उदाहरण दिन्थे। अनि त्यसकारणले त्यो नदीबाट मान्छे उम्किन सक्दैन यदि पश्चाताप गरेन भने। त्यो चित्रण उनले प्रयोग गरेर त्यो कुरा भन्थे, परमे त्यतिखेर अहिले चाहिँ त्यो नदीलाई चाहिँ परमेश्वरको कृपाले, परमेश्वरको अनुग्रहले थुनिराखेको छ, छेकिराखेको छ। अहिले त्यो नदी खोल्ने हो भने चाहिँ कोही बाँच्दैन, तर छेकिराखेको छ ताकि तपाईँ र म अझै परमेश्वरमा पवित्र हुन सकोस्। त्यो परमेश्वरको कृपाले त्यसलाई छेकिराखेको छ, त्यो भयानक दिनलाई उहाँको अनुग्रहले रोकिराखेको छ। तर एक दिन मानिसले पत्तै नपाउने गरी त्यो दिन आउने छ कि हामी तयार छैनौँ भनेदेखि त्यो खोल्ने छ। अनि त्यही कुरा उनले सोध्थे अरे कि तपाईँ तयार हुनुहुन्छ? उहाँले खोलिसकेपछि येशु प्रभु आउँदाखेरि हामी उठाइनु पर्छ। त्यसैले उहाँको क्रोधको नदी अहिले छेकिराखेको छ। जति धेरै छेकियो नि, जस्तो तपाईँले पानीको मुहान छेक्यो भने के हुन्छ, ड्याम राख्यो भने के हुन्छ, पानी जति बढ्दै गयो नि त्यो त्यसको फोर्स बढ्दै जान्छ नि। केही गरी ड्याम भत्कियो भने पहिला अलिकति मात्रै हुँदा भन्दा धेरै छेकिएर चाहिँ के हुन्छ, त्यो त धेरै ठुलो भएर आउँछ नि। कहिलेकाहीँ सेती नदी छेकिएर चाहिँ पुरै बगाएको तपाईँले देख्नु भएको छ नि, होइन? त्यो ठाउँ ठाउँमा त्यस्तो घटना भएको छ नि, त्यस्तै किसिमको। त्यसैले उहाँको क्रोधको नदी जति छेकिराखेको छ, जब आउँछ नि फोर्समा आउन सक्छ, एक दिन आउँदैछ। अनि परमेश्वरले त्यो छेकेको कुरा, अनुग्रहकोले छेकेको कुराबाट त्यसलाई त्यो हटाइदिनुहुन्छ। तब परमेश्वरको क्रोध पुरा फोर्सले बग्नेछ र यस संसारमा का मानिसहरूलाई सखा पार्नेछ। उहाँको नाम परमेश्वरको वचन हो। यसैले परमेश्वरको योजना, परमेश्वरको इच्छा, परमेश्वरको तरिका, उहाँको न्याय, सबै कुरा येशु प्रभुमा प्रकाश दिएको छ। त्यसकारण उहाँको नाम परमेश्वरको वचन हो। उहाँ जसरी परमेश्वरको अनुग्रह र कृपा, प्रेमको प्रकाश हुनुहुन्छ, त्यसै गरी परमेश्वरको क्रोध र दण्ड, परमेश्वरले गर्नुहुने सबै न्यायको पनि येशु प्रभु एउटा प्रकाश हुनुहुन्छ। हामी जुन संसारमा छौँ, एक दिन यो संसार यहाँ येशुलाई नचिनेर बसेका मान्छेहरू भस्म हुनेछन्। यहाँ ख्रिस बाहेक अरू कुरा, अरूलाई पुज्नेहरू चाहिँ सबै नाश हुनेछन्। त्यसैले कोही एकजना पनि बाँच्दैन यदि येशुमा छैन भनेदेखि। यस कारणले त्यो दिनको लागि हामी तयार हुनुपर्छ। अनि तपाईँलाई मैले यो पढ्न चाहन्छु, प्रकाश 19:14। स्वर्गका सेनाहरू, 14 पद। अनि यो चाहिँ चौथो पोइन्ट, चौथो पोइन्ट चाहिँ यहाँनिर के छ भने, येसुका सेनाहरू त्यस बखत, येसु एक्लै आउनुहुन्न, उहाँ लाखौँ लाख मानिसहरू होइन, सेतो घोडामा, चम्किलो वस्त्रमा उहाँको पछि पछि आउँछन्। उनीहरूबाट घेरिएर आउनुहुन्छ अनि त्यसको त्यो वर्णनै गर्न सकिँदैन। उहाँको शक्ति, उहाँको अधिकार, उहाँको सामर्थ्य, उहाँ जुन महिमामा आउनुहुन्छ त्यहाँ कुनै पनि पापी टिक्न सक्दैन, खडा रहन सक्दैन। सबै उहाँबाट छुटकारा पाएका मानिसहरू पुस्तौँदेखि उहाँमा उद्धार पाएर स्वर्गमा गएका मान्छेहरू सेतो घोडामा त्यो दिन उहाँसँगै आउनेछन्। अनि त्यो 1000 वर्ष यहाँ उहाँको राज्य हुँदाखेरि ती सबै यहाँ राज्य हुन्छ। यसुलाई नचिनिया मान्छेहरू जति अविश्वासीहरू जति यहाँ हुँदैन। त्यो बेलामा चाहिँ के हुन्छ, तिनीहरू नर्कमा फालिसकेका हुन्छ। शैतान चाहिँ बाँधेर पाल के भन्छ, तल बन्द न तल पनि खुला भएको पिट भन्छ, ओपन पिट होइन, त्यो खाल्टोमा 1000 वर्ष राखिन्छ भनेको छ। त्यो हामीले बुझ्दैनौँ ती कुराहरू। त्यसैले उहाँको सबै अनगिन्ती सेनाहरू उहाँको आदेशमा, उहाँको कमान्डमा आउनेछन् अनि तिनीहरू मलमलको वस्त्रमा आउनेछन्। अनि वास्तवमा तपाईँलाई मैले एउटा पद यहाँ पढ्छु, यहाँनिर तिनीहरूको बारेमा यहाँ लेखेको छ, प्रकाश 19:8। चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनीलाई दियो, चहकिलो मलमलको वस्त्र सन्तहरूको धार्मिक कार्यहरू हुन्। त्यसकारणले त्यो बेमासिटको जाँच हुन्छ नि, तपाईँ र मैले गरेको धार्मिक कार्य अनुसारको हामीले चमक पाउँछौँ। अब तपाईँले थाहा पाउनुभयो नि किन हामीले धार्मिक कार्य गर्नु पर्दो रहेछ, होइन किन गर्नु पर्दो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ यसरी। त्यसैले यसरी परमेश्वरको न्यायको दिन आउँछ। एकदम ढिलो भइसक्यो, म चाहिँ अगाडि तपाईँलाई लग्न चाहन्छु। त्यसैले सन्तहरू यहाँनिर तपाईँले देख्नुहुन्छ धार्मिकताको कार्य होइन, सेतो घोडामा येशु प्रभुको त्यो महिमाको आगमन, विजय आगमनमा ती सबै सन्तहरू चम्किलो वस्त्र लगाएर पछ्याउने छन् अनि उनीहरू येशुको कमान्डमा हुनेछन्। उनीहरू उहाँको बोलावटको सेवा गर्नेछन्। त्यस कारणले प्रियहरू, यो एकैछिनको हामी धेरै जस्तो चाहिँ के छौँ भनेदेखि, हाम्रो यही संसारको जीवनमा पनि हाम्रो आफ्नै गोप्य आफ्नै योजना हुन्छ। प्रियहरू, प्रभुको चरणमा जानुहोस्। तपाईँको जीवनमा उहाँले के चाहनुहुन्छ, के भन्नुहुन्छ, तपाईँ कसरी उहाँको महिमा मण्डलीद्वारा गर्न सक्नुहुन्छ। यो संसारमा उहाँले राखेको मण्डली नै हो, त्यस कारणले उहाँका जनहरू मण्डलीबाट बाहिर हुन सक्दैन। हामीले सबै कुरा मण्डलीद्वारा गर्छौँ। मण्डलीमा हामी के हुन्छ, येशूको शरीरको एउटा एउटा अङ्ग हुन्छौँ। त्यो दिन सबै पुस्ताका सन्तहरू तपाईँ र म संसारको लडाइँमा सिपाही अघि जाने जस्तो होइन, तर उहाँलाई पछ्याउने, किनभने उहाँको लडाइँमा त हामीले लड्नु पर्दैन नि, उहाँले नै लडिहाल्नुहुन्छ त। सबै विजयी हुनुहुन्छ नि त, उहाँ कमान्डर हुनुहुन्छ नि त, उहाँ शक्तिशाली हुनुहुन्छ नि, सबै अधिकार उहाँमा छ नि त, किनभने उहाँ राजाहरूको महाराजा, विजयी राजा हुनुहुन्छ। उहाँको युद्ध, उहाँको मुखबाटको तरबारले सब युद्ध जित्नुहुन्छ। अब यहाँनिर प्रकाश 19:15 के छ, हामी ख्रिस्टको आकर्षण के अरे आक्रमण उहाँले चाहिँ त्यतिखेर एट्याक गर्नुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। 15 के छ, अनि यही तरबारले उहाँले जाति जातिहरूलाई हिर्काउनुहुन्छ। उहाँको मुखबाट एउटा लाग्ने तरबार निस्किन्छ अनि उहाँले फलामको दण्डाले तिनीहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मद्दको कोल कुल्ची मिल्ची गर्नुहुन्छ। यहाँ चाहिँ त्यो कुण्डलाई कोल भनेको छ, त्यो चाहिँ दाख के भन्छ, त्यो अङ्गुर राख्ने भाँडो त्यसलाई कुल्चिने, त्यो कोललाई कुल्ची मिल्ची गर्ने चाहिँ एउटा चित्रण, त्यो एउटा पिक्चर देखाइएको छ, जसले उहाँको उहाँको युद्ध, उहाँको उहाँले नाश गर्नुहुने, दण्ड दिनुहुने कुरालाई चित्रण गर्दछ। त्यसैले यो यो 19:15 तिनवटा कुराहरू हामी देख्दछौँ, जुन चाहिँ पुरानो नियमबाट ती कुराहरूको कन्सेप्ट, त्यसको चित्रणहरू पुरानो नियममा पाइन्छ। पहिलो कुरा चाहिँ धारिलो तरवार, धारिलो तरवारको कुरा चाहिँ पुरानो नियममा पनि छ। त्यो चाहिँ एउटा लडाइँको एउटा हतियार हो अनि त्यसले चाहिँ उहाँले के भन्छ प्रहार गर्नुहुन्छ अनि यो चाहिँ उहाँको मुखबाट धारिलो तरवार। त्यसले यो एउटा अचम्म, उहाँले जे भन्नुहुन्छ नि त्यो त तरवार जस्तै त्यसले त काट्छ नि, होइन? उहाँको वचनमा त शक्ति छ नि, तरवार निस्किन्छ, लडाइँको हतियार। यसको प्रयोग शत्रुलाई विध्वंस गर्न उहाँले प्रयोग गर्नुहुन्छ। अनि वास्तवमा गेत्सेमनीमा तपाईँले युहन्नाको सुसमाचारमा हेर्नुभयो भने जब ती झन्नै 500 जति यहुदा इस्करियोतीसँगै यसु प्रार्थना गर्दै गर्नुहुँदा उहाँलाई थाहा थियो आउँछन् भन्ने। प्रधान पुजारी, त्यसका नोकर अनि उनीहरूका सिपाहीहरू, रोमी सिपाहीहरू सबै आएका थिए, अनि त्यो प्रधान पुजारीको नोकर पनि आथ्यो। अनि त्यहाँनिर अनि के भन्छ, त्यहाँनिर एउटाले सोध्छ नि, येसु प्रभु के अरे येसु जिजस कहाँ, येसु कहाँ हुनुहुन्छ भनेर सोद्धाखेरि येसु प्रभुले आई एम हियर, आई एम येसु भन्ने बित्तिकै येसु प्रभुले त्यो आई एम भन्दाखेरि चाहिँ के भयो, त्यहाँ सबैजना, त्यहाँ जति 500 थिए सबैजना उत्तानो परेर लडे। तपाईँले पढ्नु भएको छ त्यो बाइबलमा, एमेजिङ येसु प्रभुको शक्ति। त्यही कारण तपाईँले मैले विचार गर्नुहुन्छ, अनि यतिखेर आउँदाखेरि त उहाँको शक्ति कस्तो होला, त्यस कारण त्यो सोची पनि सक्ने छैन, होइन? उहाँ शक्ति र सामर्थ्यमा उहाँको शब्दले सबै शक्तिशाली राष्ट्रहरू, राज्य के जाति जातिहरू उहाँको अगाडि घुँडा टेक्नेछ। उहाँको दुई धारे तरवारले उहाँको शत्रुहरूको सबै घाँटी उहाँले रेड दिनुहुनेछ, सबै पापीलाई उहाँले नर्कमा फालिदिनुहुन्छ। त्यस समय सबै शक्तिशाली राष्ट्रहरू पग्लन्छन्। आज हामी देख्छौँ शक्तिशाली कतिवटा देशहरू छन्, होइन? अहिले यतिखेर तपाईँलाई यो संसारको पोलिटिक्स र यो विभिन्न राज्यको को ठुलो शक्ति के, अब चिन अनि रुस अनि इन्डियाको, मोदी भर्खरै रुसमा गएर आयो, अहिले नेपालमा अर्को सरकार बन्यो, त्यहाँ पनि ठुलै शक्ति छ। तपाईँलाई थाहा छ यो शक्तिको कुरा, अमेरिका, होइन? अमेरिकामा त गडबड भइरहेछ, अब चुनावको लागि अहिले त्यसको बारेमा पनि मैले भन्ने समय छैन यहाँ, तर मैले भन्नु खोजेको, यु नो वाट, त्यो दिन जब येसु आउनुहुन्छ, यहाँको सबभन्दा ठुलो पिलर, सबभन्दा ठुलो शक्ति मैन पग्ला जस्तो पग्लिनेछ, बुझ्नुहुन्छ? किनभने परमेश्वरको शक्तिले ती सबै कुरा चकनाचुर उहाँले पाउनुहुन्छ, चाहे देशभित्र चाहे बाहिर, जसरी उनीहरू अहिले शक्ति देखिरहेका छन्, ती सब एक दिन भस्म हुनेछन्। उहाँबाट आउने भयानक दण्डबाट कोही उम्किने छैन। अनि 15 पदमा यो दोस्रो कुरा चाहिँ के छ त, पहिलो कुरा तरवारको कुरा, त्यसले उहाँले दण्ड दिनुहुन्छ। दोस्रो कुरा चाहिँ फलामको दण्ड, यहाँनिर लेखेको छ उहाँले फलामको दण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ। फलामको दण्डको शासन भनेको चाहिँ उहाँको शासनको विरुद्ध कोही जान सक्दैन। उहाँले यसरी चकनाचुर पारेर टुक्रा टुक्रा पार्नुहुन्छ। अनि वास्तवमा त्यो कुरा चाहिँ हामीले भजन सङ्ग्रहमा देख्छौँ, अनि भजन सङ्ग्रहमा यसको बारेमा चित्रण गरिएको छ। तपाईँले यहाँनिर पढ्नुभयो भने भजन सङ्ग्रह 2:8मा, मसँग माग र म तिमीहरूलाई तिम्रो उत्तराधिकार तुलाइदिनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुलाइदिनेछु। कहिलेकाहीँ यो पदलाई चाहिँ अलिक गलत प्रकारले मान्छेले कुरा गर्छन्। यो सबै सम्पत्ति दिने चाहिँ तपाईँ र मलाई होइन, यो येशु प्रभुलाई पिताले दिने हो। यहाँनिर अर्को कुरा लेख्छ, त्यही दिनको कुरा यहाँ छ 9मा, के छ, फलामको दण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ र कुमालेको भाँडालाई झैँ तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। येशु प्रभुले गर्नुहुने न्यायको बारेमा लेखिराखेको छ यहाँ। जब त्यो भाँडा चाहिँ फलामको दण्डले चकनाचुर हुन्छ, फेरि त्यसलाई मिलाउन सकिँदैन। त्यो संसारको अन्तमा उहाँले गरेको न्यायबाट यसरी चकनाचुर उहाँले पार्नुहुन्छ। त्यसैले येशु प्रभुको बारेमा, यस्तो खालको न्यायको बारेमा उहाँले लेख्नुहुन्छ। वास्तवमै येशुले यो लडाइँ भयानक प्रकारले गर्नुहुनेछ, यो कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। यो कुरा अझै तपाईँलाई समय भयो भने कति गहिरो प्रकारले हामी अध्ययन गर्न सक्छौँ। मैले केही केही पदहरू मात्रै लिएको छु यहाँ, अनि फेरि यहाँनिर तपाईँलाई मैले यो यसैया 63:3 पढ्न चाहे, मैले एक्लै दाखुन पेले, जातिहरूमध्ये कोही पनि मसित थिएन, मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे, तिनीहरूको जीवन रक्त मेरो पोसाकमा छ्यापियो र मेरो सबै वस्त्र रगतै रगत भयो, त्यो दिनको न्यायको बारेमा उहाँले यहाँनिर यसरी भन्नुभएको छ। अर्को चाहिँ तपाईँले भजन सङ्ग्रह 5:5 के छ, घमण्डी मानिस तपाईँको सामु टेक्नै सक्दैन, टिक्नै सक्दैन, दुष्ट काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ। अनि 6 के छ, झुट बोल्नेहरूलाई तपाईँ नाश गर्नुहुन्छ, परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ, नाश गर्नुहुन्छ। त्यो दिन उहाँको लडाइँको बारेमा यी सबै कुरा यहाँ लेखेको छ। 15 पदमा चाहिँ त्यो, अब यहाँनिर तेस्रो कुरा चाहिँ के छ, 15 पदमा तेस्रो कुरा चाहिँ तपाईँले 15 पदको कुरा गर्दाखेरि तेस्रो कुरा हामीले, दोस्रो कुरा चाहिँ दण्डले शासन गर्नु, तेस्रो कुरा चाहिँ उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मद्दको खोल खुल्चीमिल्ची गर्नुहुन्छ। तेस्रो कुरा, या तेस्रो कुरा, सर्वशक्तिमान परमेश्वर भनेको चाहिँ सबै शक्तिले सम्पन्न, वास्तवमा परमेश्वरको बारेमा जुन सर्वशक्तिमान परमेश्वर हामीले भनेर विचार गर्छौँ, उहाँको महिमा, उहाँको शक्ति, उहाँको परिक्रम पराक्रम, उहाँको अगाडि कुनै व्यक्ति जो पाप छ भने, अपवित्र छ भने उभिन सक्दैन। अनि त्यो परमेश्वर भयानक रिस र क्रोधमा आउनुहुन्छ त्यो दिन। अनि त्यो कुरा चाहिँ तेस्रो कुरा यहाँनिर चित्रण गरिएको छ, त्यो दण्डको बारेमा कुरा गर्दाखेरि। त्यसैले उहाँले चाहिँ कुल्ची मिल्ची गर्नुहुन्छ भनेर त्यस लेख्छ। त्यस दिन पनि अविश्वासीहरू यस संसारमा त्यसपछि रहने छैनन्। त्यसैले यो हेरेर अहिले हामीले सोचेको भन्दा हजारौँ गुणा ठुलो यो के भन्छ त्यो विध्वंस त्यतिखेर हुनेछ। सर्वशक्तिमान परमेश्वर उहाँको क्रोधले यो सबै कुरा गर्नुहुन्छ, त्यसले परमेश्वरले गर्ने न्यायमा चाहिँ यो सबै कुराहरू हुन्छ भनेर हामी देख्दछौँ। अलिकति बाँकी छ, सिद्धिङलाई भजन सङ्ग्रह 7:6 तपाईँलाई पढ्न चाहन्छु। अघि हामी हेर्दैछौँ 7:6 हे परमप्रभु, आफ्नो कोप भनेको छ क्रोध, उठ्नुहोस् र मेरा शत्रुहरूका प्रकोप कोपको विरुद्ध तपाईँ आफै खडा हुनुहोस्। हे मेरा परमेश्वर, जाग्नुहोस्, न्यायको आदेश दिनुहोस्। त्यसपछि यहाँ 12 तपाईँले पढ्नुहुन्छ, त्यो चाहिँ रिसमा उठ्नुहोस्, यो कोप भनेको चाहिँ रिस हो, त्यो अनुवादमा कोप लेखेको छ, अर्को बाइबलमा तपाईँले रिस भनेर पढ्न सक्नुहुन्छ। तपाईँलाई मैले यो बाइबलको पढ्न चाहन्छु, भजन सङ्ग्रह 7:6 यो चाहिँ तपाईँले हेर्नुभयो भने 7:6 चाहिँ यसले चाहिँ के भन्छ, हे परमप्रभु, तपाईँको रिसमा उठ्नुहोस्, मेरो विरोधीहरूको क्रोधको विरुद्धमा तपाईँ आफै खडा हुनुहोस्, औ मेरो निम्ति उठ्नुहोस्, इन्साफको आज्ञा तपाईँले नै दिनुभएको छ। अनि त्यसपछि 12 तपाईँले हेर्नुभयो भने, यदि मानिसले पश्चाताप गरेन भने त उहाँले आफ्नो तरबारमा शान लगाउनुहुन्छ, उहाँले धनुमा ताँदो चढाएर तयार पार्नुभएको छ। त्यसकारणले यहाँनिर मुख्य कुरा के हो, पश्चाताप गरेन भनेदेखि चाहिँ तरबारमा शान भनेको चाहिँ तरबार लाग्ने बनाएर तयार पार्नुभएको छ, धनुमा त्यो बाण राखेर ठिक ताकिसकेको छ, दण्डको लागि परमेश्वरले यसरी तयार हुनुभएको छ। त्यो कुरो हामी उहाँको दोस्रो आगमनको न्यायको बारेमा यसरी हेर्छौँ। अब एउटा पद, यो 16 पद पढेपछि म सिद्धाउँछु। अनि 16 पदमा चाहिँ हामी के पाउँछौँ भनेदेखि, उहाँको पोसाक र उहाँको तिग्रा राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु भन्ने नाम लेखिएको छ। उहाँको नामले उहाँको चरित्र, व्यक्तित्व, शक्ति, अधिकारका कुराहरू जनाउँदछ। संसारिक सिस्टम, अब संसारमा जति धेरै राजाहरू जति पनि छन् ती सबै कुराहरूको अगाडि, अब यस्तो दिन पनि आउनेछ भन्छ, सबैको निधारमा 66 लेखिन्छ अरे, अनि त्यो 66 नभएकोहरूले चाहिँ पसलमा किन्न पनि सक्दैन रे। यो यस्तो कुराहरू धेरै बाइबलको कुरा पढ्ने मान्छेहरूले बताउँछन्। त्यो सिस्टममा आफै पनि गएन भनेदेखि तपाईँ किनेर पनि खान सक्नुहुन्न। त्यस्तो संसार भन्दाखेरि त्यो सैतानको काम हो। तर त्यो सबै जब येशु प्रभु यो शक्तिमा आउनुहुन्छ नि, ती सब हट्छन्, ती सब भस्म हुन्छन्। उहाँको दण्ड तिनीहरूमाथि पर्छ अनि उहाँको अगाडि कोही पनि टिक्न सक्दैन, किनभने उहाँ राजा र प्रभु हुनुहुन्छ। सबै अधिकार उहाँको मुनि, अरू सबै जति पनि अधिकार उहाँको मुनि आउँछ। अनि त्यो घडी आउँदैछ जुन चाहिँ पत्तै नपाइकन आउँछ, अनि त्यतिखेर बचाउने कोही हुँदैन, उहाँ मात्रै बचाउने हुनुहुन्छ। आज अनुग्रह प्रेम कृपा छ, हामी फर्केर उहाँमा जान सक्छौँ, पश्चाताप गर्न सक्छौँ, तर त्यो दिन त्यो रहँदैन, अनि त्यो दिन केवल सत्यले जित्छ। त्यस कारणले हामी आज यो संसार छोड्नु, अब यदि तपाईँ र म आज नै संसार छोड्नु पर्यो रे, आज येशु प्रभु आउनु भयो रे, हामी कहाँ हुन्छौँ? त्यो नै तपाईँ र मेरो लागि महत्त्वपूर्ण प्रश्न हो। बाइबलले सिधै भन्छ, स्वर्ग कि नर्ग? अनि यहाँनिर आफै वास्तवमा कसैले कसैलाई दोष लगाउने, कसैलाई कसैलाई दोषी बनाउने कुरा छैन, हामी आफै हो। हामी आफै उहाँमा जान सक्छौँ अथवा जान सक्दैनौँ। हामी अर्काको लागि जान सक्दैनौँ, अरूलाई हामीले पनि गर्न सक्दैनौँ, हाम्रो लागि अरूले गर्न सक्दैन। त्यसैले मान्छेले नर्क रोज्यो भने नर्क पुग्छ, जे रोज्यो होइन, येशु प्रभुले भन्नुहुन्छ नि, जे कट के अरे रोपेको छ त्यही कटनी गर्ने। अनि अघि मैले सुरुमै भने नर्कमा चाहिँ त्यो आगो कहिले निभ्दैन, हामीले पत्रुसमा पढेको थियौँ यो। अनि त्यो किरा कहिले मर्दैन, तिर्खा कहिले मेट्दैन, कल्पना गर्नुहोस्। अनि येशु प्रभुले भन्नुभएको छ, कोही मेरो पछि आउन चाहन्छ भने आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस बोकेर मेरो पछि लागोस् आज। त्यस कारणले तपाईँलाई एक दुईवटा पद म पढ्न चाहन्छु। सर्वप्रथम यहाँ एक दुईवटा कोट मैले राखेको छु, अनि यो अर्थ लाग्छै लाग्दैन, तर म तपाईँलाई पढ्न चाहन्छु। एउटा कोट चाहिँ के छ, यो कोट छ, अब यो अङ्ग्रेजीमा छ, मैले ट्रान्सलेसन गर्नु पनि भ्याइनँ। आई वान्ट टु टेल यु समथिङ, आई वान्ट टु मेक इट भेरी क्लियर, डु नट लिसन टु यर सेल्फ, योर हार्ट लिसन टु द वर्ड अफ गड। एउटा चाहिँ भाष्य के छ, भाष्य भनौँ कि यो अभियन्ताहरूले भनेको, यो ह्युमनवादीहरूले भनेको सुनेको छ, आफूलाई खोज्नु परमेश्वर यहीँ पाइन्छ, तिमीले आफ्नो के इच्छा छ त्यो गर, तिमीले आफ्नो हृदय सुन। यो वास्तवमा बाइबलिकल हिसाबमा चाहिँ त्यो गलत हो, परमेश्वरको वचनमा मात्रै सत्य छ, तपाईँहरू मेरो हृदयमा सत्य हुँदैन। वचन छ भने हुन्छ, येशूलाई राख्नु भएको छ भने हुन्छ, त्यस कारणले परमेश्वरको वचन सुन्नुपर्छ। अब यहाँ अर्को कुरा, द थियोलोजी डज नट चेन्ज योर बिहेभियर, इट विल नेभर चेन्ज योर डेस्टिनी। के भनेपछि यहाँ, इफ द थियोलोजी डज नट चेन्ज योर बिहेभियर, थियोलोजी भनेको चाहिँ अहिले जुन सिद्धान्तको बारेमा, बाइबलको कुराको बारेमा हामीले सिक्दैछौँ नि, धर्मशास्त्र, परमेश्वरको वचन, यसलाई थियोलोजी भन्छ। यो परमेश्वरको वचन जसै तपाईँले सुन्नु भएको थियो नि, तपाईँको बानी व्यवहार, तपाईँको काम गर्ने तरिका, तपाईँको विचार बदल्नु पऱ्यो यसले। यदि यसले त्यसरी बदल्दैन भने तपाईँ र मेरो डेस्टिनी पनि कहिल्यै पनि बदलिँदैन, भनेको मतलब हामी स्वर्ग जान सक्दैनौँ। यो सिएच स्पर्जन भन्ने, उनी चाहिँ बेलायतको एउटा पास्टर हुन्, एकदमै प्रख्यात। अब एउटा अन्तिम, अर्को चाहिँ फ्रान्सिस सेफर भन्ने चाहिँ यहाँ अमेरिकाको पास्टर, अनि ऊ पनि 1900तिरको हो, तपाईँलाई उसको बारेमा म पढ्न चाहन्छु। फ्रान्सिस सेफर चाहिँ कहिलेको हो भनेदेखि मैले लेखेको छैन, त्यसैले उसले चाहिँ के भनेछ, यो पनि तपाईँले, यो हाम्रो भाइ रामहरूले यो के भन्छ, अहिले कति साल रे नेपालीमा, 2081, 2081 चाहिँ रिभाइभलको वर्ष होस् होइन। रिभाइभल कसरी हुन्छ, यहाँ तपाईँलाई भन्छु, रिफर्मेसन इज अ रिटर्न टु द साउन्ड डक्ट्रिन अफ द बाइबल, त्यसलाई रिफर्मेसन भन्छ। हामी सबैले परमेश्वरको वचनको शिक्षा ठिक सत्य के छ त्यो बुझ्नुपर्छ, त्यता फर्किनु चाहिँ रिफर्मेसन भन्छ। अनि रिभाइबल भनेको चाहिँ, रिभाइबल इज द प्र्याक्टिस अफ द्याट साउन्ड डक्ट्रिन अन्डर द पावर अफ द होली स्पिरिट भनेको चाहिँ जागृत चाहिँ कसरी आउँछ अरे, परमेश्वरको सत्य वचनलाई व्यवहारमा उतार्ने, त्यसलाई पालन गर्ने, त्यसलाई लागू गर्ने, त्यसमा जिउने, त्यो केमा? परमेश्वरको आत्मा, पवित्र आत्माको शक्तिमा। तपाईँहरू आफै सक्दैन, फ्रान्सिस सेफरले भनेको। त्यसैले तपाईँ जागृति चाहनुहुन्छ, के चाहियो? बाइबलको सत्य चाहियो। बाइबल जबसम्म तपाईँमा, तपाईँको विचार बाइबलको विचार हुनु पर्यो, अनि त्यसलाई जिउनु पर्यो, त्यो रिभाइबल हो। तपाईँ आफै रिभाइबल गर्न सक्नुहुन्न, तपाईँमा रिभाइबल हुँदैन। पवित्र आत्माले जब उहाँको जीवित वचनलाई तपाईँको जीवनमा जिउनलाई तपाईँमा जोस र विश्वास दिनुहुन्छ, दिनदिनै तपाईँले एउटा पिक्चर देख्नुहुन्छ, तपाईँको दर्शन येशु जस्तै हुने, उहाँको महिमा गर्ने, अनि त्यहाँनिर जागृति हुन्छ प्रियहरू। त्यसकारणले परमेश्वरमा हामी भरोसा गरौँ। अरू धेरै पदहरू मैले यहाँ हेरेको थिएँ, तर एक दुईवटा पढ्छु, समय जति ढिलो भएको भए तापनि तपाईँलाई म एक दुईवटा, मैले खासमा आज अरू पनि धेरै थियो मेरो यहाँ पढ्नुपर्ने दुई चारवटा, यहाँ एउटा चाहिँ के छ, अब अर्को हप्तादेखि चाहिँ मेरो विषय बद्लिन्छ, त्यस कारणले अलिकति अब मैले जे भन्दैछु नि त्यसरी, हाम्रो उद्धारको बारेमा, हामी क्रिस्चियनिटीमा कसरी आउन सक्छौँ, सही प्रकारको क्रिस्चियन के हो, अथवा मण्डली कसरी जिउनुपर्छ, मण्डलीमा हाम्रो जिम्मेवारी के हुन्छ, यी कुराहरू हामी सिक्नेछौँ सायद। अनि यहाँनिर एपिसी 2:8-9 के छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कामद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। बुझ्नुभयो, यो सबै अहिले यसु प्रभुको आगमनको न्यायको कुरा गरिरहेछौँ। ती न्यायमा पर्ने मान्छेहरू चाहिँ अधर्मी नै रहे, परमेश्वरमा पश्चाताप गरेनन्, मुक्ति पाएनन्, नयाँ जन्म पाएनन्। तर मुक्ति कसरी पाइन्छ त, उद्धार कसरी पाइन्छ? सित्तैमा, परमेश्वरको अनुग्रहमा, बुझ्नुहुन्छ? तर कसरी, तपाईँले चुन्नु पर्यो, त्यो कुरा हो। त्यसैले यहाँ लुका 13:28 तब तिमीहरूले अब्राहम, इसाक, याकुब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफै चाहिँ बाहिर फालेका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दारा किट्नेछौ, यदि परमेश्वरमा आज निर्णय गरेनौ भने। अनि यो 40 पदमा, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ भने, मतलब त्यो न्यायमा पर्नेछ। मानिसको पुत्रले आफ्नो दूतलाई पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछ। अनि यहाँनिर के लेखेको छ, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। त्यस कारणले यो परमेश्वरको न्यायको बारेमा यस्ता कुराहरू लेखिएको छ। त्यस कारण तपाईँ र मैले सोच्नुपर्छ, तब धर्मी जनहरू आफ्नो पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। प्रियहरू हो, तपाईँ र म धर्मी छौँ भनेदेखि अघि हामीले पढिराखेका थियौँ नि, होइन, प्रकाशको 19:8 चम्किला वस्त्र पहिरेका सेता घोडा चढ्नेहरू हुनेछन्। तपाईँ र म धार्मिकताको काम गर्नु पर्यो, परमेश्वरमा जिउनु पर्यो, परमेश्वरमा जिउनु पर्यो। त्यस कारणले एउटा अन्तिम कुरा पढ्न चाहन्छु, अनि त्यसपछि सिद्धाउँछु मैले। त्यो अन्तिम कुरा चाहिँ कहाँनिर पर्यो भने, अन्तिम कुरा यो एउटा पद, 2 कोरिन्थी 6:2, परमेश्वर भन्नुहुन्छ, ठिक समयमा मैले तिमीहरूलाई सुने, अनि मुक्तिको दिनमा मैले तिमीहरूलाई सहायता गरेँ। तिमीहरूलाई म भन्दछु, ठिक समय अहिले नै हो, मुक्तिको दिन आज नै हो। त्यस कारणले प्रियहरू, यो जुन चाहिँ वचन हामीले यसरी हेरिराखेका छौँ, यसले हामीलाई के देखाउँछ, एक दिन अन्त त हुन्छ, तर परमेश्वरले हाम्रो लागि बाटो तयार गर्नुभयो, हामी सबैलाई उहाँमा आनन्द गरेको चाहनुहुन्छ। त्यस कारण तपाईँ र म जो मण्डलीमा सहभागी भएका छौँ, तपाईँलाई कसैले ए मण्डलीमा तिमीहरू मिल्नुपर्छ, एक हुनुपर्छ भनिराख्नु पर्ने कुरा हो र? तपाईँ परमेश्वरमा समर्पित हुनुहुन्छ भने त सबैको मन एउटै हुन्छ नि, होइन? हामीले एकले अर्कालाई हौसला उत्साह दिएर परमेश्वरको महिमा र उहाँको आगमनको लागि तयार अरूलाई पनि गराउने, आफू पनि हुने। परमेश्वरले यो वचनद्वारा आशिष दिनुभएको होस्। तपाईँलाई म सानो प्रार्थना गरेर बिदा हुन चाहन्छु। धन्यवाद।